उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन लिएर आएका छौं। कर्णाली ब्लुजको वाचनमा लेखकका पिता सुर्खेत गएका छन्। अब के हुन्छ सुनौ श्रृङ्खला 14 पृष्ठ 270। चुपचाप दसैँ आयो, चुपचाप आमाले मलाई टिका लगाइदिनु भयो, चुपचाप मैले थापेँ कठै। यस्तो दसैँ त कहिल्यै आएको थिएन। आमाले सेल पकाउनु भयो, सेल पकाउँदा पकाउँदै दिदी र बाला सम्झेर भक्कानिनु भयो। तिहारका बेला पहिला त कटासी मैनबत्तीले झलमल्ल हुन्थ्यो। सालका घनाहान जङ्गलमा बजारका केटाहरू आलु बम पड्काउँथे, रकेट बम उडाउँथे, पुलिसले लखेट्थ्यो। भाग्दै केटाहरू अर्को दिशामा पुगेर फेरि बम पड्काउँथे। रातभर कटासीको आकाशमा रकेट बम पड्किन्थ्यो। यो वर्ष त केही भएन।
जन्म जन्मको सङ्गन भुले अब के मिले सब चुरान जाए सहेलारी।
काग तिहारको बिहान त आमा पनि फतफताउनु भयो, कस्तो काग पनि एउटै छैनन्। आमाले आकाशको कुना कुनामा आँखा दगुराउनु भयो। आमाका आँखा पनि चाँडै नै कमजोर भएका थिए, धुवाले चाँडै आँखा कमजोर बनाउँछ रे। आमाले मलाई भन्नुभयो, हेर त काग कतै छन् कि, भए पो देखेनौ नि। तिहार सकेको एक हप्तापछि भने एक झुण्ड काग कटासी आए, घरको छानामा बसेर एकनास गराइरहे। आमालाई लाग्थ्यो कागले समाचार भन्छन्, बुझ्न सक्नुपर्छ। शुभ शुभ भन् आमाले ठूलो स्वरमा भन्नुभयो। तर्सेर एक दुई काग उडे, फेरि फर्केर आइहाले। त्यही दिन बा आइपुग्नुभयो। मैले चौरामाथिको पुल पारी देखेँ। बा गरुङको झोला बोकेर आउँदै हुनुहुन्थ्यो। यसपल्ट बाको टाउकोमा ढाका टोपी थिएन। म घोडा झैँ बुरुको उफ्रँदै बा छेउ पुगेँ। बा मलाई देखेर हाँस्नुभयो। म बाका गोडातिर झुकेँ। कहाँ आइपुग्या छस्? बाले सासले सोध्नुभयो। माको टुप्पीसम्म खुलिएको तालुमा पसिनाले चिप्लेटी खेलिरहेका थिए। घुम्न आएको भन्दै मैले बाको हातको ब्याग समातेँ। थाक्नु भएछ क्यारे, सजिलै दिनुभयो। म ब्याग बोकेर ठमठमी अघि अघि हिँडेँ। आमाले पनि बालाई वरै देख्नुभएछ। हतार हतार भर्याङ ओलिनुभयो। बाले मेडिकलतिर टोलाउँदै हेर्नुभयो। त्यही बेला आमा बाका गोल्ड स्टार जुत्तातिर झुक्नुभयो। के छ ब्यागमा भन्दै मैले ब्याग उघिने। ब्यागमा पसिना बाफिएर अमिलो गनाएको सर्ट थियो, जसमा कलरमा मैल जमेका थिए। ब्यागबाट अनौठो गन्ध आइरहेको थियो। बा एकदम थकित हुनुहुन्थ्यो, कुनै लामो बाटो हिँडेर आए जस्तो। बेन्चमा लमतन्न पर्नुभयो। मैले झोलाको फेदमा एक झोला ओखर फेला पारेँ र ढुङ्गा खोज्न थालेँ। ए दाँते हो, अलिकति मुन्टो उठाउँदै बाले भन्नुभयो। दाँतले टोक्न, कहाँबाट ल्याउनु भयो दाँते ओखर? आमा त तिन छक राति बाले सुनाउनु भयो। सुर्खेत हिँडेका बा त चिसा पानीमा एक दिन अल्मलिनु भएछ। कटासी आइरहने एक हुलो हटेर भेटिएछन्। तिनले भनेछन्, साउजी वहीँ आड उम्ता कटासिया साउजी वहीँ गया छन्। कर्णालीको तिरैतिर बा त हिँडेको हिँडै र बा कालीकोट पुग्नु भएछ। कटासेबाट कैयौँ व्यापारी त त्यहाँ पुगेर कटासे साउ भइसकेछन्। मौसम ठन्डा छ, बाले भन्नुभयो। 7 दिन पानी खाँदा पेट ठिक भयो। कालीकोट पुगेपछि बाला लाग्यो रे, गाडी र बाटो पुगेपछि कालीकोट स्वर्ग भन्छ। त्यसैले बा कालीकोटमा कपडा पसल खोल्ने सुरमा हुनुहुँदो रहेछ। म छक्क, कपडा पसल? अब कालीकाट जाम, बाले भन्नुभयो। मैले भनेको त मान्ने नै होइन। छि, आमाले कञ्चट समाउनु भयो। फेरि कालीकोट जाम रे, जान्न म त, सोझे सुर्खेत जानु पर्दैन? के को इख हो सुर्खेतदेखि? तैँले छाडेर आए जस्तै छ भन्ठा छानेकी छ सुर्खेतलाई। बाले शान्त आवाजमा भन्नुभयो, जग्गाको भाउ बढेर छुनै नसकिने भएको छ, कमाएर जाम्ला। त्यसबेला म केही नलिएर आएँ, पिताजीले त लैजा भन्नुभएको थियो। अब रित्तो रित्तो भएर जाने कुरा भएन, अब त भाइहरू पनि बिराना भइसके। जेठा दाई त त्यत्तिकै आए भन्लान्, एक बारको जीवन हो घुमम। भाइहरूले पनि दाई राउटे जस्तै छन् भनेकै हुन्। दिदीबहिनी भए तिनको मुख हेर्न भए पनि जानुहुन्थ्यो, छैनन्। अब त तेरा बुच्चा कान देखे पनि तिनले हेप्छन्। अब बजारमा घर किन्न सकिन्न, आफ्नै ठाउँमा भाडामा बस्न भएन। सुर्खेत गए पनि उक्लनु पर्ने पाहाडै हो, कालीकोट गएपछि पनि पाहाडै हो। मैले खुबै सम्भावना देखेको छु त्यहाँको। दोकान कम छन्, व्यापार राम्रै होला जस्तो छ। आफ्नासँग जति टाढा भयो मायाप्रति उति बढ्छ। एक दुई वर्ष कालीकोट बसौँ, कमाइ भयो भने सुर्खेत फर्किम्ला। कहिले हो कमाउने? कालले घिच्याउने बेला भइसक्यो। जे जति छ त्यतिरी चित्त बुझाउनु छैन, भएको पनि सकिन्छ। कपडाका मिटर नापेर कोही उबलाएको देखेकी छैन, आमाले भन्नुभयो। हेर, टिकापुर जानुहुन्थ्यो, त्यहीँ ठुल्ठुला डाक्टर छन्, बाले भन्नुभयो। अब लम्की पनि राजमार्गकै भरमा चम्केको छ, त्यसको पनि कति दिन हो थाहा छैन। चिसापानी त नउर्की सुक्छ। बा अझ केही बोल्न खोज्नुभएको थियो, आमा जुरुक्क उठेर हिँड्नुभयो। बा ट्वाल्ल राति खाना खाँदा पनि आमा कराएको कराई, बा सुनेको सुने। मैले सबै मिलाएर आएको छु, सुत्ने बेला बाले भन्नुभयो। राम्रै कमाइ हुन्छ कि, अब मेडिकल गर्न म सक्दिनँ, आमा ठुस्छ। र मैले माने, अहिलेसम्म तैँले भनेको मैले मानेको छैन, बा निराश हुनुभयो। अब मैले अन्तिमपल्ट भनेको मान, छ महिना जति कालीकोट बसम, भएन भने सुर्खेत जर्मला। ल छ महिना, आमाले गहिरो आवाजमा भन्नुभयो। मैले भने रातभरि नै सोचेँ, कता हो कुन्नी कालीकोट, कस्तो छ कुन्नी। मसँग धेरै प्रश्न थिए, उत्तर भने एउटै, कर्णाली माथि माथि पाहाडै पाहाड हुँदै कालीकोटबाटै आउँछ। त्यही कर्णाली चोइटिएर अमौरी खोला बन्छ, कटासी आउँछ र मटेर जान्छ। ल त कालीकोट जाम, हामीलाई पाहाडले बोलाएछ। मङ्सिरको दोस्रो हप्ताको बुधबार एका बिहान कटासी हुस्सुले ढाकेको थियो। पाँच मिटर परका घर पनि मधुरा देखिन्थे, बजार सुनसान थियो। दोस्रो गल्लीबाट भने लहरे खोकीको आवाज गल्ली गल्ली घुमिरहेको थियो, त्यो खोकी विष्टबुढाकै थियो। कटासी झैँ मेरो पेट पनि एकदम चिसो भइसकेको थियो, बेला बेला बाउडिन खोज्थ्यो त बेला बेला मचमची सुरु हुन्थ्यो। त्यही बिहान मैले खुब सोचेँ, के लैजाउँ? थोरै हाल, बाले भन्नुभयो, बोक्न सक्दैनस्। मैले चार जोर सर्ट ब्यागमा कोचेँ, दुई जोर प्यान्ट पनि, एक जोर धुलो भरिएको जुत्ता थिए। ती ब्यागमा कोच्यो भने सर्ट मैलिन्छन्, के गरौँ? ती नहाल, पछि ल्याम्ला, आमाले रोटी बेल त यसो हेर्नुभयो भन्नुभयो। किताब के गरौँ, ती त छ कक्षाका हुन्। हिजै बाले स्कुलबाट छ कक्षा पास भएको सर्टिफिकेट ल्याइदिनु भएको थियो, अब नयाँ किताब पो आउँछन् त। आलमारीमाथि चाङ लागेका दिदी र मेरा किताबतिर हेरेँ, तर हात बढाइन। धेरै चिज पो लैजाम्ला जस्तो लागेको थियो, अहिले केही भेटिरहेको थिएन। मटेरा छाड्ने बेला मगरमामाले दिएको खुर्पेटो देखियो, कुनाको भित्तामा झुन्डेको थियो। मटेरा छँदा खुब मन पर्थ्यो, अहिले मन पर्दैन, त्यत्तिकै छाडिदिएँ। लसुन, खुर्सानी, टमाटर र धनियाँको अचारसित चारवटा रोटी खाँदै सोचिरहेँ, के छोड्दैछन्, दिमागमा आएपो। बा कपडा लगाएर तयार भइसक्नु भएको थियो, भन्नुभयो, छिटो गर, भरियालाई हिँड्न ढिलो हुन्छ। बाले आठ भारी कपडा र फलाम चिसापानीमा थुपार्नु भएको छ अरे, आधा नेपालगञ्जबाट ल्याएका, आधा चिसापानीमै किनेका। अस्ति आइपुगेका भरिया भारी बोकेर आजै हिँड्ने तयारीमा छन् रे, म तिनै भरियासँग उकालो उक्लिनेछु। सुर्खेतमा अलिकति काम छ रे, बाह्र आमा त्यतै जानुहुनेछ र म पुग्नु अगाडि नै हेलिकप्टर चढेर कालीकोट पुग्नुहुनेछ। हिँड्ने बेला एकछिन थोत्रिएको साइकल हेरेँ, तिल्लीभरि खिया छन्। घन्टी मरेको मुछो झैँ लुत्रुक परेको छ, गद्दीबाट त्यान्द्र त्यान्द्र निस्केका छन्। साइकल भत्केको चराको गुण जस्तो देखिरहेको छ। हिँड, बाले भन्नुभयो, राम्ररी हिँड्नु, आमाले मलिन आवाजमा सम्झाउनु भयो। बाटाका ढिलै ढिल नहिँड्नु, गएपछि कहिले कटासी फर्किन्न मलाई थाहा थियो। मन किन यस्तो भरङ्ग थियो, पेट बाउडिन लागेको थियो। मैले आमालाई डोगे, चिसा सुनसान गल्लीहरू अझै भ्युजेका थिएनन्, अब कहिले भ्युजे नै छैनन्, र यो कटासीले तन्द्रामै मलाई खोज्यो भने म हुने छैन। म हिँडिरहेको थिएँ बाका पछि पछि, मन त गल्लीहरूमा पोखिँदै गएको थियो। चौरामा कोही थिएन, एक्लो नलका छेउमा उभिएको पिपलको बोट झन् बुढो भएको थियो। पहिला त नलमा एकाबिहानै ठूलो भिड हुन्थ्यो, तर अहिले नल चुपचाप थियो, हात कुरे चाहिँ। चौराका तीन चारवटा होटलमा भित्रपट्टि टुकी दिप्ती पाइरहेका थिए। सबै होटलवाला निद्रामै होलान्। हाम्रा पैतालाका आवाज कसैले सुनेन। बा अघि अघि फट्याक फट्याक चप्पल फटकार्दै हिँडिरहनु भएको थियो। बेला बेला पछाडि फर्केर हेर्नुहुन्थ्यो, म पछाडि छु दगरु जस्तो गर्थेँ। अमरी खोलाको किनारै किनार हिँड्दा तर्सेका भ्यागुताले फुत्त फुत्त अमरी खोलामा हाम फालिरहे। मैले सम्झेँ एकराज, रमेश, पूर्ण, यज्ञ, रतन र म यसै गरी हाम फाल्थ्यौँ। मैले साइकल चढेर फन्का मारेका सारा वन चुपचाप थिए, सन्नाटा भरिएको थियो। म पछाप छोड्दै हिँडिरहेँ। अबेरपछि पर रुखहरूको चेपबाट निलो र शान्त कर्णाली देखियो। यसरी मैले एका बिहानै कटासे छाडेँ। आठजना भरियाले हामीलाई कोरिरहेका थिए। तिनका गोडामा नयाँ जुत्ता थिए, ती जुत्ताबाट अनौठो बास्ना आइरहेको थियो। एकजना अदवैंश्य भरिया यताउति गरिरहेका थिए। टालै टालाले भरिएको कोट लाएका उनका ठुटे कपाल फिजारिएका थिए, बासिएका तर चम्किला आँखा। हाँस्दा आँखाका दायाँ बायाँ छेउमा मुजा पर्थे। सुल्पामा तमाकु पिउँदा पिउँदा ध्वाँसो लागेका ओठमा निर्दोष मुस्कान। यी चाहिँ मेठ थिए, यिनीहरूले मलाई कालीकोट पुर्याउनेछन्। जरीलाल बाले उनलाई भन्नुभयो, यताउता छोट्ला, ख्याल गर्नु। क्या भन्दा हुन् त ए साउजी, जरीलाल भारी कस्तै मुसुक्क हाँसेका थिए। जाति भनेर त्यसै बाट पुड्याई काई छोडौँला त। उनले खुकुलो मुटी पारेको दाहिने हात ओठमाथि ख्याप्प राखेका थिए। जरीलाल अचम्म मान्दा रहे, यस्ता गर्दा रहेछन्। मैले अरू सातजना भरियालाई निहालेँ। ती त पहाडबाट झर्दा ज्यानमै पसिना ढुसी परेर अमिलो गराइसकेका थिए। यसरी ज्यान गनाएकासित मैले सात दिन हिँड्नु थियो कि सँगै पनि सुत्नु पर्ला भनन्न रिङ्गाउन थाल्यो। मैले अर्को कुरा पनि थाहा पाएको थिएँ, बाटामा कति ठाउँमा त होटल पनि पाइँदैन, गुफामा सुत्नुपर्छ। आठ भारी तयार। भरियाले एक किलो सामान कालीकोट पुर्याएको 30 रुपियाँ पाउँथे। सबैका भारी 50 र 60 को बिचमा थिए। फेरि ती भारीमाथि आफ्ना लागि नुन थिए र डोकामा 5-5 लिटर मट्टी तेलका ग्यालन पनि झुन्डेका थिए। कसैले चुरा पोतेर टिकुली पनि किनेका थिए। दे त साउजी, हामी बाइगियम। जरीलालले दुवै काँधमा नाम्लाको मुख छिराउँदै डोकोसँगै दङदङ्गिँदै उठे। उठ्दै भने आठजना भरियाले पालै पालो अलिकति निहुरिएर जदौ भन्दा बाले अल्मलिँदै नमस्कार फर्काउनु भयो। मैले ब्याग भिरेँ, अलिकति अत्तालिएँ। यहाँ आ त बाले बोलाउनु भयो। म लुरुक्क गएँ। बाले स्टकोटको जेबबाट 100-100 का 3 वटा नोट झिकेर मेरा हत्केलामा राखिदिनु भयो। मैले चुपचाप प्यान्टको गोजीमा कोसेँ। जहाँ पायो त्यहीँ खर्च नगर्नु। हस्, मैले बाका गोल्ड स्टार जुत्ता छोएँ। बाले हिँडायो भनेर चित्त नदुखाएस्। बाले भन्नुभयो, आफू हिँडेको बाटो चिनेस् भनेर हिँडाएको हुँ, बुझिस्? मैले टाउको हल्लाएँ। भरिया ग्यालनको मट्टी तेल छल्काउँदै कमिलाका लस्कर चाहिँ हिँडे। बाटो दायाँ बायाँका होटलमा धुवाँ पुत्ताइरहेको थियो। धुवाको मुस्लो छेउ उभिएका आइमाईहरू लामो बाटो हिँडेका भरियालाई मौन आँखाले हेरिरहेका थिए। यतै खाएर जाऊ, कसैले प्वाक्क भनिहाल्थे। भएको हो मतार्नी हौ, भरिया कन्थे। अक्को पालि आयापाई खाउँला। कर्णालीको किनार हिँड्दा मैले अचानक देखेँ, एउटी केटी उकालो उक्लिँदै थिए। कम्बरमा आल्मुनियमको टल्किरहेको घाघ्री थियो। उसको पछाडितिर निलो कर्णाली बतासको कम्पनले मुजा पर्दै हल्लिरहेको थियो। म टक्क बाटा छेउ उभिएँ। सुपारी फुल जस्ता निला बुट्टा भएको सरवाल कुर्ता लगाएकी केटी एकछिन हिँड्थे र एकछिन अडिन्थे। मैले भरियातिर हेरेँ, ती बिस्तारै हिँडिरहेका थिए। दुई उफ्राईमै भेटी त हालौँला सोचेँ। एकछिन उभिए के नै होला र केटीलाई चिने जस्तो पो लागिरहेको थियो। हो कि क्या हो? केटीले थाके चाहिँ फेरि टक्क अडिँदै माथि हेरी। मलाई देखेँ कि देखिनँ, फेरि अलिकति उक्लिएर माथि हेरी, मेरो आँखा चिम्सा भए। टाढा हेर्दा यस्तै हुन्छ, केटी फेरि उक्ली, धत सर्विना नै रहेछ। मैले हात हल्लाएँ। उसले वास्ता गरिन, अलि माथि आएपछि बल्ल मलाई हाँसी, को लाउरी भनेको त तिमी। उसको कपाल पछाडि एक चुल्ठो परेको थियो, निधारको चन्द्रमामा चिटचिट निस्केका दुबका सिज जस्ता पसिना। ऊ नजिकै आएपछि मैले देखेँ, उसले छेउको ढुङ्गामा नढल्ने गरी गाग्री अड्याएर कपाल मिलाउँदै पसिना पुछी, कता हिँडेको? राता भएका गाला दुवै हत्कलाले पुस्दै सोधी, कालीकोट। ऊ ट्वाल्न परे, घुम्न जानला, कहिले फर्किने? अब नफर्किने, मैले उसको आँखा हेर्न सकिनँ। गाग्रीको मुखमा हल्लिरहेको पानी हेरेँ र भने, सधैँलाई जानला। ए, उसको मुस्कान डल्लिँदै कर्णालीतिर गुर्किए जस्तो लाग्यो। मैले भरियातिर हेरेँ, ती पर पुगिसकेका थिए। शर्मिलातिर फर्किएँ, उसले त मलाई नै हेरिरहेकी थिए। उसका तिखा आँखा मेरो आँखामा ठोक्किएपछि म घाइते भएँ। यी तिम्रा भरिया हुन्? अँ। हाम्रो एकछिनको मौनतामा बतासले आवाज दिइरह्यो, बुरुरु पातलो धुलो उड्दै आयो। शर्मिलाले झट्ट दायाँ हत्केलाले गाग्रीको मुख छोपी, बाटी छ। उता गएर जुम्ली भए पनि नबिर्स ल, खिस्छ हाँसी, बिर्सिन्न। मैले कन्दै भने, भरिया टाढै पुगिसकेका थिए। मेरो पेट कटक्क दुख्यो, म के गरौँ? जाऊ त, उसले भने। मैले उसको अँध्यारो अनुहारतिर पुलुक्क हेरेँ। अन्तिमपल्ट शर्मिलालाई ग्वाम्लाङ अँगालो हालेर रुन मन लाग्यो। मेरा कानका रोती राता भइसकेका थिए, अनुहारको छाला तन्किरहेको थियो, मेरो आवाज माछाको काँडा जाँ घाँटीमै अल्छियो। म भुइँ हेर्दै अघि बढेँ। सुन त, के? म फर्किएँ। उसको ओठमा मुस्कान फक्रेको कस्तो राम्रो, नडाँटी भन त, हाँसको मासु कस्तो थियो? ज्या, मलाई काउकुती लाग्यो, मन छ्याङ्ग खोल्यो आकाश जस्तो। म लजाएँ, यसपल्ट भने कति पनि रिस उठेन, झन् कस्तो मजा लागेको। म लाजले गाला राता भएको महसुस गर्दै कराएँ, टर्रो टर्रो, कस्तो कस्तो, र दगुरेँ, बेसमारी दगुरेँ। पछाडि फर्केर हेरिनँ, मैले बासित यो कुरा सिकिसकेको छु। छ दिन भइसकेको थियो हामी हिँडेको हिँडै थियौँ, कर्णालीको किनारै किनार, कहिले गोठको बास त कहिले गुफाको। एक दुई दिन त म भरियाको भाषा नबुझेर हैरान, त्यसैले मैले नबुझेको कुरा जरिलाल अर्थाइदिन्थेँ। अघिल्लो दिन मलाई हनहनी ज्वरो आएको थियो, जरिलाले भात पकाएर खुवाएका थिए। मैले पहिला खाना मानेको थिइनँ, जरिलाले सम्झाएका थिए, क्या भई मान्दा छौ त साउजी, मैले छोया माल तुमीले खाए पनि को दिनका हँ? अनि मैले खाइदिएँ। राति रनेले किनेर ल्याएको हरियो नयाँ कम्बल पनि ओढ्नलाई दिएका थिए। मैले छ दिनसम्म हिँड्दा परिमललाई नै पछ्याएँ। हेर्दा उनको भारी हात्ती जत्रो थियो, वजन भने 55 किलो, सिरकको भारी थियो। त्यसैले बाटोमा भेटिएका मानिस पनि परिमलको भारी देखेर छक्क पर्थे, त्यही भएर मणिपाल ईर्ष्या गर्थे। उनको भारी हेर्दा सानो देखिन्थ्यो, तर वजन थियो 65 किलो, हिँड्दा पनि सबैभन्दा पछाडि हुन्थे। मौका पर्दा परिमललाई छेड हानिहाल्थे, त्यसै कहाँ चोडिदो छै त, र उनले उसको भारी सानो भएको बताएका थिए। अहिले पनि म परिमलकै पछि पछि हिँडिरहेको थिएँ। ओह्रालो बाटो आएको थियो, कस्तो ओह्रालो पनि, भनन्न रिङ्गटा चल्ने ओह्रालो। 50 मिटर तलसम्म निहुरेको थियो, बाटोभरि मसिना ढुङ्गा भरिएको थियो। तल रुखका झ्याङमुनतिर निलो कर्णाली देखिन्थ्यो, स्वात्त चिप्लियो कि फात्त कर्णाली, त्यसैले त लगलगी काँपिरहेका गोडा, त्यसमा पनि पाइला चिप्लिने ओह्रालो। मेरा हड्डीका जोर्नी टन्टनी दुखिरहेका थिए। म न त उकालोमा हिँड्न जान्थेँ, न त ओह्रालोमा। उकालो त आफ्नै सुरले उक्ले भइगयो, ओह्रालोले त स्वात्त आफूतिर तान्थ्यो। कसरी झर्ने होला त यस्तो पापी ओह्रालो? म छटपटिएँ, यताउता ट्याप्प समाउने रुखका हाँगा र जरा पनि थिएन, झन् ठाउँ ठाउँमा मूल फुटेको थियो, ओसिएको माटोको के भर। उभिएर हिँड्ने आँटै भएन। परिमल माथितिर हेर्दै मलाई आँखा सन्काउँदै खिस्सा हाँसे, हो दैये, यही थो पापी करालो क्या हो त, जिउँदै प्राण लिदो नेरम। म बोल्न सके पो। यही बाटोमा कैयौँपल्ट दगुरेका परिमलको हाल त यस्तो थियो, मेरो के होला। एउटा गहिरो सन्नाटाले हामीलाई म्याक्न थाल्यो, अरू भरिया पसिनै थिए, तिनलाई कुरेर पनि छाती थिएन, हिँड्न त पर्यो के अरे। परिमल थ्याच्छ बसे, ट्र्याक्टरको ट्रली चाहिँ भारी पछाडि तारियो। उनी तलतिर घस्रन थाले, एकछिन अडिए र मतिर आँखा पर्लक फर्काउँदै कराए, केही गरी मु रड्या पाई सुमाले आई साउजी। कार्यक्रम श्रोति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 19 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र डुकडुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरङ्ग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही र स्मार्ट एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको दुर्वतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। एउटा गहिरो सन्नाटाले हामीलाई न्याक्न थाल्यो। ट्र्याक्टरको ट्रली चाहिँ भारी पछाडि लतारियो। उनी तल्तिर घस्रिन थाले। एकछिन अडिएर मतिर आँखा पर्लक फर्काउँदै परिमल कराए। केही गरी म रड्यापै सुमाले है साउजी। खै उनी चिप्लिहाले भने मैले कसरी समाउने होला। उनी अघि सरे। उनको जुत्ताले धकेलेको ढुङ्गो ढुनमुनिँदै गुल्टियो र धुलो उडाउँदै कर्णालीमा खस्यो। सरेक सरेक परिमल अघि सरे। भारी लतारियो। म पनि थ्याच्छ बसेर अघि सर्न थालेँ। गोडा लगलगी काँप्न थालेँ। ओ साउजी आस्तै आस्तै आओ परिमल कराए। म चिप्लिउँला भने डरले होला। ज्या परिमलका गोडा चिप्लिहाले। भारी दङदङियो। मेरो आँखा झ्याप्प बन्द भए। निरे बाइगिया त तानाए साउजी परिमल चिच्चाए। म के गरौँ। पहिला भारी कर्णालीतिर गुल्टियो अनि परिमललाई तान्यो। स्वात्त परिमल बाटो बाहिर उछिटिए। गुरुरु धुलो उड्यो। भारीले लतारेका ढुङ्गा कर्णालीतिर घुर्किए। मेरा कान शून्य भए। म बाटोमै उत्तानो परे। आँखा अगाडिको पहाड फनक्क घुम्यो। ढुनमुरिँदै तलतिर झरिरहेका परिमलले स्वाट्ट भारी शरीरबाट छुट्याइदिएर एउटा ढुङ्गाको काप च्याप्प समाए। ढुनमुनिँदै भारी तल तल गयो। एउटा ढुङ्गोमा बजारियो र प्याट्ट फुट्यो। ढुङ्गाका टाउका टाउकामा सिरक छरियो। थोक्कैले बाइगिया छिया। परिमलले हिंस हाँस्दै भने। बल्ला सास आयो। परिमलले डरले फुस्रा भएका आँखाले मलाई हेरे। मेरो शिरमाथि भुइँचालो आए जस्तो कम्पन हुन थाल्यो। अत्तालिँदै मैले माथितिर हेरेँ। जरिलालहरू भारी छाडेर हामीतिर दगुरिरहेका थिए। परिमलको हिँडाइमा फर्स्ट हुने रहर कर्णालीमा गुल्टिसकेको थियो। घन्टौँ लगाएर सबैले सिरकमाथि ल्याएर भारी बाँधिदिए। त्यसपछिको हिँडाइमा भने परिमल सधैँ पछि रहे। बिचराको दायाँ हत्केला र घुँडा बेसमारी ददारिएका थिए। ठाउँ ठाउँमा छाला उक्किएर रातो मासु हिस्स हाँसेको थियो। हिँड्दा खोच्याउन थाले। दिनभर कर्णालीको किनारै किनार जुत्ताका धर्के पच्चाप छोड्दै हिँडेदेखि साँझपख पर अग्लो पहाड देखियो। आकाशलाई तालुले छोएको हामी पुग्ने ठौर त्यही डाँडो। भोलि पुग्ने आउवा हरानीका थुप्रै थुप्राले भरिएको फराकिलो चौरमा भारी बिसाएपछि जरिलाले त्यही पहाडको तालु देखाउँदै भने। मैले चिम्सा आँखाले गहिरिएर हेरेँ। पहाडले हिउँको टोपी लगाएको थियो। साँझको घाम सिन्दुर झैँ पहाडभर छरिएको थियो। एक दुई टुक्रा बादल पनि रङ्गीन थिए। पहाडको छातीबाट मसिनो धर्को जस्तो हिउँ नदी झरिरहेको थियो। पहाडको नाभिनेर ससाना चम्किला बालुवाका थुप्रा जस्ता घरका छाना टल्किरहेका थिए। बा आमा त त्यहाँ पुगिसक्नुभयो होला। म अबेरसम्म त्यतै हेर्दै टोलाइरहेँ। त्यही पहाडबाट उड्दै उड्दै आएको चिसो बतासले शरीर सुमसिमाउन थाल्यो, सिरिङ्ग भयो। साउजी भात खाइला, जरिलालले मतिर हेर्दै भने। खान्न, मैले मुख बिगारेँ। ज्वरोले न्याक्दा भातको अमन बढाएको थियो। भात देख्यो कि उक्क उक्क हुन्थ्यो। जरिलालले बिहानको खाना खान जुन ठाउँ रोजेका थिए त्यहाँ झोलुङ्गे पुल थियो। पुल पारी 20-25 घर, वारी 5-7। हामी यही पुलबाट पारी जानु पर्थ्यो। चाउचाउको कार्टुन च्यापेर साउजीले घरको बाहिरपट्टिको खामोमा टाँसेका थिए। त्यसमा रातो साइन पनि लेखेको थियो, खुलालु होटेल। चाख्ला ढुङ्गाले छाएको होटलमा धुवा पुत्ताउन थालेको थियो। होटल अगाडिको फुच्चे खोला हतारिँदै अलि परको कर्णालीतिर दगुरिरहेको थियो। होटल बाहिरको बेन्चमा म सुस्ताउन थालेँ। बेन्च पनि ढुङ्गामाथि फल्याक राखेको। ताई पापी उकाला हुँदो केही पनि मिल्दैन। टुसुक्क बसेर चुरुट पिइरहेका परिमलले भने, नि अगान्ची खाइला। पुक्क पेट बाहिर निस्केको पहाड अगाडि थियो। पहाडभरि ढुङ्गै ढुङ्गा, कहीँ कहीँ हरिया टाटा र ससाना रुख देखिन्थे। त्यति हो, एक दिनमा त्यही पहाडको तालु टेक्नु थियो। होटलका चाउजी मक्क थिए। सुरुवालले झोलिएको शरीर नचाउँदै यताउता दगुरिरहेका थिए। धारामा गएर पानी ल्याए, तोरीको साग पखाले। सागका त्यान्द्रा छुट्याउँदै सोधे, कसका भारी हुन्? कटासिया साउजी हो। यी भाइ को हुन् त? साउजीले पनि मतिर हेर्दै सोधे। यी कटासिया साउजी या छोरा हुन्। जरिलालले अगेनाबाट अगुल्टो झिकेर सुर्पामाथि राख्दै एक सरको तानेर भने, पहिली बार कालीकोट आउँदैछन्। साउजी सागको मुठोको फेदनी मोड्दै मतिर हेरेर हाँसे। म गजक्क परे। घाम कर्णालीको सोचे माथि थियो। 12 बजेको घाम न हो। खाना खाएर भरिया लहर हिँडे। पुल तरेर पारी पुग्दा घरका पिँढीमा माखा भन्किरहेका थिए। टाढा टाढा केटाकेटी कराएको सुनिन्थ्यो। दुई पका काँचो चाउचाउ खाएर मैले धारामा मुख छोडेको थिएँ। चिसो पानी कति पिएँ थाहै भएन। त्यसैले हिँड्दा पेट हल्लिरहेको थियो। भरियाहरूको डाँडामाथि आजै पुग्ने सुर थियो। म सबैभन्दा पछाडि थिएँ। मेरो अगाडि खोच्चाइरहेका परिमल थिए। ढुङ्गाले थिचिएको चोट जति पुरानो भयो त्यति चड्किन्छ अरे। एउटा घरको कुनामा एउटा बुढा मानिस थिए। भेडाको उनको डल्लो हातमा समाएर तलतिर भुरुङ नचाइरहेका पिँढीमा थ्याच्छ बसेका थिए। उनले भरियालाई ट्वाल्ल पर्दै हेरे। मैले बुढालाई निहाले। ठ्याक्कै भागीराम, कस्तो काटीकुटी मिलेको। बा भन्नुहुन्थ्यो, संसारमा एउटै अनुहारका 7 मान्छे हुन्छन्। कोहोर जाइटो, भागीरामले सोधे चाहिँ उनले सोधे, कहाँ धस्क्यौ त? मानमा भन्दै परिमल उकालोले पहिलो खुड्किलो उक्ले। माथि तन्किँदा पिलोलाको नसा बाहिर निस्कुला चाहिँ तन्किए। बुढाले पछि पछि हिँडिरहेको मलाई हेरे। मैले पर पुग्दासम्म पनि फर्की फर्की उनलाई हेरे। यसरी पछाडि हेर्दा त म तलै छुटेको थिएँ। परिमल त माथि नै पुगिसकेका थिए। म स्याहस्याह गर्दै माथितिर दगुरेँ। परिमललाई भेटेँ, सास थामेँ। मैले सोधेँ, हामी कालीकोट जाने होइन? औ हो साउजी, परिमल टक्क अडिए। अनि कहाँ मानमा जाने लागेको? कालीकोट त जिल्ला पो भयो, उनले अलि ठुलो स्वरमा सुनाए। हामी त सदरमुकाम मानमा पो जाने हौ त। सदरमुकाम? मैले बुझिनँ, तैपनि बुझे चाहिँ गरेँ। लौ आयो पुलिस चौकी, ढुङ्गाको पर्खाल लगाएको। दुईजनाले बन्दुक समाएर एउटा पुलिस उभिएको थियो। पसिनाहरू दारीले अनुहार छापिएको। एक तले दुईटा घर थिए। पर्खालभर चुकाइएका थिए। पाइन्ट र सर्ट, जाँगे र मोजा, तल कालोपट्टि र माथि आकाशे रङको भित्ताले मात्र लाग्थ्यो यो चौकी हो। कताबाट? पुलिसले सोध्यो। भरियाले लहरे भारी बिसाए पर्खालमाथि। चिसापानी दही सर, जरिलालले पसिना पुस्ते भनेर खुइया सुस्केर हाले। के छ बारीमा? लत्ता कपडा हुन्। रक्सी त बोकेका छैनौ, क्याको रक्सी हुँदो हो र सर, जरिलालले भने। म पर्खालमा अडेस लाग्दै टुलु टुलु हेर्न थालेँ। ल भारी खोल। केही नाइ, त्यसै हामीकन बार मात्त होला सर। खोल खोल, पुलिसले भन्यो, कर्तव्य त पुरा गर्नु पर्यो नि। पुलिसले कपडाका थान थान खोल्दै हेर्न थाल्यो। थान फनफनी फुकाउँदा पर्खालभर कपडाको थुप्रो लाग्यो। बरिया टुलु टुलु हेर्थे, पालो आएपछि आफ्नो बारीका थान फनफनी फुकाउँथे। उनीहरू मुरमुरेका थिए, तर के गरून्, बारी बाँध्न डेढ घन्टा जति लाग्यो। पुलिस चौकी पहाडको डिस्कोले छेलिएपछि जरिलाल मुरमुरिएका थिए। 100-200 दिए त भारी नै खोल्नु पर्दैन थियो अरे, दिएनन्, त्यसैले यत्तिको टाइम लाग्यो। कर्णालीमाथि लम्पसार परेको झोलुङ्गे पुलमाथि हिँड्दा पनि उनीहरू दारा खिटिरहेका थिए। ती मिल्ट्री त्यसै ट्याम लाउँदा छन्। जरिलाल मुरमुरिएका थिए। फलामका मोटा मोटा रस्सीमा झुन्डेको पुल बेसमारी हल्लिरहेको थियो। म अगाडिका तीन भरियालाई कोल्टे पर्दै उछिनेर अगाडि दगुरेँ। त्यसो गरी नरन कसाउजी, जरिलाल कराए, पुलले कर्णाली दो जाकला। म उनको आवाजसँगै किनारामा उछिटिएँ। किनारामा उभिएको निलो र शान्त कर्णाली हेर्न थाले। वात्तै तालुमा खस जस्तो पहाडको फेदमा जरिलालको आदेश आएपछि भरिया लहरै सुस्ताए। चुरोट र तमाखु सल्काए। धुवाँ पहाडका खोड्किला उक्लिन थाल्यो। मरेको भैँसीको हाड थुप्रिए जस्तो पहाडमा जताततै तीखा ढुङ्गा निस्केका थिए। काप कापमा लेउ लागेको थियो। यस्तै कापमा विषालु सर्प गुडुल्केका हुन्छन् रे। भरिया थकित थिए, ओठ पनि यही पहाड झैँ सुकेका। खालि ग्यालन बोकेर पानी लिन गएका मणिलाल र रणे फर्किए। बाटोभन्दा 15 मिनट जति पर मूल फुटेको रहेछ र यो बाटोको अन्तिम मूल त्यही हो रे। डाँडा नपुगी पानी मिल्दैन, जरिलालले भने, नि खाइला साउजी। मैले मणिलालको हातबाट ग्यालेन दिएँ। रुद्रकण्ठी र छाती भिजाउँदै घटघटी पानी पिएँ। पेटभित्रको फुक्का चाउचाउ फुल्न थाल्यो। यही थो खरो घामपुडो पानी साथ गोट्टा खान पाया त, रनेले आफ्नो डोकोतिर हेऱ्यो। त्यहाँ गोट्टा थिए। मैले रनेको भाष्यको कञ्चट हेरेँ। पसिना भरिएको थियो, ओठ त पुरै कर्णालीको बगर। बिचराले ज्वरोले थलिएका बेला मलाई नयाँ कम्बल दिएको थियो। मैले भनिदिएँ, खान मन लागे झिकेर खाऊ। सबैले झस्कँदै मतिर हेरे। म पाइन्टको दुवै गोजीमा हात गुसारेर उभिएको थिएँ। क्या भुन्दा हुन् त ए साउजी, रने अकमकियो। पछि साउजी क्या भुनन् न तए, खाऊ के, बासी त म कुरा गरौँला। नेरए त्यसै काई होला, जरिलाले रनेलाई घुरेर हेरे। पछि साउजी पैसा काटन् न त। पैसा काटिने कुरा सुनेर रने अस्कियो। ग्यालेन ठडाउँदै कटकटी पानी पियो। उसले तल्लो पेट बेसमारी तलमाथि भयो। गुरुरु धुलो उडाउँदै खच्चड तल झरिरहेका थिए। सदरमुकाममा भारी फालेर आएकोले होला उन्मुक्त देखिन्थे। जुरो हल्लाउँदै दगुरिरहेका थिए। बेला बेला स्यारे स्यारे तिनका नाक बस्थे। गर्दनमा झुन्डिएको काँसको सानो घन्टी टिङ टिङ बजिरहेको थियो। बिर्नेरै खच्चडसित जम्का भेट भइ त हाल्यो। म भिरतिरको ठूलो ढुङ्गामा उभिएर अत्तालिएँ। डलाउँदो नबस साउजी, जरिलाल बेसमारी कराए। खच्चडले हान्या पाई छडाउनन्। म पहाडको कोखातिर उत्तिएँ। गद्र्याङ गद्र्याङ खच्चड मेरा अघिल्तिरबाट तलतिर दगुरे। तल जरिलालहरू पहाडमा छेपारा झैँ चप्किएर बाटो दिइरहेका थिए। खच्चड छेउबाटै तल झरे, चेप्न आएनन्। खच्चडका पछि पछि सिटी बजाउँदै दगुरिरहेको केटो पनि तलै पुग्यो। धुलोमा उसको क्याप टोपी मात्र देखियो, त्यो पनि एकछिनमा देखिनै छाड्यो। जरिलालहरू फेरि माथि उक्लिन थाले र माथि सदरमुकाम देखियो। एकदम शान्त, घरका छाना पानीको ताल झैँ टल्किरहेका थिए। म एकछिन थकाइ मार्न थ्याच्च बसेँ। भरिया आइपुगे, एकछिन सुस्ताए, फेरि हिँडे। ती बोलिरहेका थिएनन्, केवल बतास चाहिँ सुसाउँथे। म भरियालाई उछिनेर फेरि माथि पुगेँ। भरिया मलाई हेर्दै तनक्क तन्किन्थे। म दुई कदम हिँड्थेँ, भनन्न रिङ्गटा चल्थ्यो। थ्याच्च बस्थेँ। तालुमा आगो भरभराए जस्तो लाग्थ्यो। थुक निल्दा रुद्रघण्टी पनि किक्लिक्क बिस्तारै माथि सर्थ्यो। कतै भेटिए त पानीको मूल नै रित्त्याउँथे। म कन्दै उकालो उक्लिएँ। बत्ल्याक्क बाहिर निस्केको पहाड उक्लेपछि चिसो बतासले पसिना कञ्चट छोएर गयो। ग्लुकोज पानी पिए चाहिँ अलिकति ताकत आयो। अगाडि देवताको थान थियो खरै खरको बीचमा वरिपरि रुख थिए देवताकै भए पनि दोजी दोजा भरिएको श्रृङ्ग बनाउने थान ढुङ्गै ढुङ्गाले चुलिएको यहीँनिर तीन चौथाई बाटो सकिन्छ रे मैले देवतालाई ढोगे जस्तो गरेँ र अलि पर रुखमिन्त्रको चाक्लो ढुङ्गामा सुस्ताएँ पालै पालो भरियाहरू फुत्त फुत्त पातालबाट धरतीमा उक्लिए यी मेलका रुख छन् र त थकाइ मार्न पाइन्छ भारी ढुङ्गाको चेपमा अडाउँदै जरिलालले भने दे त साउजी तुमी त आजै पुगिजाउला तपाईँको घर कता मैले सोधेँ जरिलालले तल खुम्चेको कर्णालीतिर देखाए उत्तरतिर कर्णाली पारी पल्लो पहाडको छेउमा ढुङ्गा जस्ता घर थिए हाम्रो गाउँ त त्यही सिरिजिउला उनले भने आई क्या पुगम्ला म टोलाएँ कति उराट लाग्दो ठाउँ पहाडको फेदमा यहाँबाट पो पुग्दा रहेछन् हटेरु कटासेसम्म छेउमै कर्णाली सिरिजिउला हुँदै अझ माथि माथि गएको रहेछ माथि माथि मधुरा पहाड थिए यहुँको क्याप लगाएका हामी फेरि हिँड्यौँ म नै अघि लागेँ एकछिनमा त माथि नै पुगेँ माथि अर्को पहाडको डिस्को थियो बतास जोडले चल्न थालेको थियो त्यसैले मेरो सर्ट गुब्बारा चाहिँ फुल्न थाल्यो बतास तलतिरबाट माथि हुरिरहेको थियो कसैले बोलाए जस्तो लाग्यो जरिलाल माथि हेर्दै कराइरहेका थिए उनीहरू फेरि बसेका थिए मैले कान थापेँ बतासले उनको आवाज मसिनो पार्दै मसम्म ल्यायो दे साउजी अब बाई जाऊ जरिलाल भनिरहेका थिए हामी कन त बार भइगयो एकछिन अल्मलिए एक्लै जाउँ कि नजाउँ जे पर्ला पर्ला म हिँडेँ हेर्दा दुई उफ्राइमै नागुला जस्तो पहाडको डिस्को थियो बिचमै पाइला फतक्क गले म गोडाला तार्न थालेँ बाटो छेउका खर र काँडेदार झ्याङले शरीरभर कोतारेका थिए त्यही नै पसिना बगेर भुहाउन थालेको थियो म ठस ठस कन्दै एक पाइला माथि उक्लिएँ भनन्न रिङ आयो एकछिन उभिएँ टाढा टाढाका फुङ्ग उभिएका पहाड हेरेँ पहाडमाथि फिजारिएर उडिरहेको बादल हेरेँ यही पहाडमा बेहोस भएर फुर्लुङ्ग पल्टिएँ भने के होला डर लाग्यो तलतिर हेरेँ डिस्को मुनतिर छेलिएका थिए भारिया देखिएनन् सय खुड्किला माथिको डिस्कोमा दुईटा केटा बसेका थिए बतास खाँदै चिसो बतासले मेरो भब्बाइरहेको ज्यानका काप काप सुमसुमायो मलाई बिहोसीबाट जुम्लुङ्ग बिहुजिए जस्तो भयो तमी त हाड नै सक्यौ न त ढुङ्गामाथि टाङ फैलाएर बसेको दुलाम्बे केटाले सोध्यो उमेर 11 वर्ष मैले अन्दाज गरेँ अँ खसरावटमा जिब्रो घुमाउँदै सोधेँ यता पानी पाइन्न कहाँ मिल्ला त ढुङ्गामा अडेस लागेको अर्को केटोले भन्यो अस्पताल पुग्या पै पाइँ त छ कहाँ छ अस्पताल ताई माथि केटाले सोझै माथिको डिस्को देखाउँदै भन्यो म थ्याच्छ बसेँ कहाँबाट आया हौ कटासे औ टाङ फैलाएको केटाले छक्क पर्दै सोध्यो कटासे साउजी हो कि त म बोलिनँ हामी पनि हाडन सकेनौँ भित्तामा अडेस लागेको केटाले मेरा जुत्ता हेर्दै भन्यो मैले देखेँ केटाहरूको गोडामा रातो रङको फित्ता भएका हरिया चप्पल थिए कुर्कुच्चा निर दसिएका म फेरि बोलिनँ भारी छन् त उसले ऐश्वर्यको झ्याङ उत्तापट्टि छेलिएका डोका देखाउँदै भन्यो खुलालुबाट घामा झुल्कै ती हाँड्या हौ मानमा हिँड्या हौ मैले सोधेँ अँ ऊ हाँस्यो बार भइगयो साउजीले उडाउने भए एकछिन थकाइ मारेपछि मैले उनीहरूलाई सँगै जाउँ भने उनीहरूले पनि त्यही भने तिमी बाई जाऊ हामी आउँदै गरौँला त एउटा पक्की घरको निधारमा लेखेको थियो जिल्ला अस्पताल मानमा कालीकोट पूर्वपट्टि दुई घर थिए तैपनि वातावरण सुनसान दुबो बढेको चौरको छेउमा ठडिएको धारामा मुख जोतेर घटघट पानी पिएर म दगुर्न थालेँ अगाडिसम्म बाटो थियो त्यसैले घाम पनि डुब्ने लागेको थियो त्यसैले म जनहतारमा थिएँ अगाडि थिए सदरमुकामका ठुल्ठुला घर सदरमुकामसँग गाँसिएका 136 खुड्किला हतारितै उक्लिँदा मेरा पिँडोला बाउडिए आखिर मैले सदरमुकाम टेकेँ मेरो ठ्याक्कै अगाडि राजा वीरेन्द्र हात बाँधेर उभिएका थिए उनलाई घेरेको पर्खाल नजिक वहल्ला गर्दै केटाहरू क्यारम खेलिरहेका थिए भने बायाँपट्टि थिए सुन्तला र स्याउका खात मानिस त्यसैमा जुम्बेका थिए कता होला हाम्रो दोकान भन्दै म चनाखो भएँ बजारमा एउटै गल्ली थियो गल्लीका दुवैतिर पसल थिए राजाको सालिकबाट अगाडि एउटा बाटो पूर्वतिर तन्केको थियो म त्यतै लागेँ बाटोका दुवैपट्टिका पसलका दैलोनिर भिडै थियो भित्र च्याउन गाह्रो म लुखुर लुखुर अगाडि हिँडिरहेँ अचानक पछाडिबाट एउटा हातले मेरो दायाँ नाडी च्याप्प समात्यो मेरो सारा थकान त्यति बेला मर्यो त्यो हात बाको थियो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको कर्णाली ब्रुजको वाचन हो। आजको श्रृङ्खलामा प्रयोग भएका स्थानीय भाषाको उच्चारणमा केही त्रुटिहरूका लागि क्षमा याचना गर्छु। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 19 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता कर्णाली ब्लुजको अर्को श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमलप्रसाद केवालीको पुस्तक कर्मको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।